यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग सुशासन सेवा प्रवाह र संघीय सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा छलफल। लाङटाङ राष्ट्रिय निकुञ्जको आधार इलाकामा डढेलो अनियन्त्रित, डढेलो नियन्त्रण गर्न सर्वपक्षीय सहयोगका लागि निकुञ्जको आग्रह। पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप 40% किशोरीलाई लगाइयो र टर्कीमा विषाक्त मदिरा सेवनका कारण 33 जनाको मृत्यु। प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन सेवा प्रवाह, विद्यमान चुनौती र संघीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको एक्सन रूमबाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग करिब 2.5 घण्टा छलफल गर्नुभएको थियो। छलफलका क्रममा प्रधानमन्त्री ओलीले सकेसम्म प्रदेशमै पुगेर राष्ट्र निर्माणबारे केन्द्र र प्रदेशका सोचबारे विमर्श गर्ने, समस्याको पहिचान गरी कार्यान्वयनमा जाने जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले अहिलेको सूचना र प्रविधिको समयमा त्यसको उपयोग गरी जिल्ला तह र आयोजनागत रूपमा मुख्यमन्त्रीहरूले यस्ता छलफल गर्न सकिने बताउनुभयो। प्रधानमन्त्री ओलीले डिजिटल नेपालतर्फ आफूहरू अघि बढ़ेकाले स्वास्थ्य लगायत अन्य क्षेत्रमा पनि सूचना र प्रविधिको उपयोग गरेर जनतालाई लाभ दिन सकिने बताउनुभयो। संवादमा मुख्यमन्त्रीहरूले चालू आर्थिक वर्षको हालसम्म हासिल गरेका भौतिक र वित्तीय प्रगति, विद्यमान चुनौती र समस्या समाधानका उपायबारे अवगत गराउनु भएको थियो। नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्यालले मुख्यमन्त्रीहरूले उठाउनुभएका समस्याका विषय संघीय मन्त्री परिषदको बैठक र नेपाल सरकारका सचिवहरूको बैठकमा छलफलको विषय बनाई सम्बोधन गरिने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको 16 बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह 8 तहको निर्वाह भत्ता उपलब्ध गराउने विषयमा छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको आयोगको बैठकमा यस्तो छलफल भएको हो। छलफलबाट आयोगको छिट्टै बस्ने अर्को बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ। बैठकले सम्बन्धित कलेजमा 2 वर्ष अध्ययन र कामको सम्झौता गर्न नमान्ने विद्यार्थीसँग वार्षिक 23 लाख रूपियाँ शुल्क लिने विषयमा पनि छलफल भएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको आधार इलाकामा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन। निकुञ्जको आधार इलाकामा पर्ने नुवाकोट जिल्लाको दुपचेश्वर गाउँपालिका मूलथला क्षेत्रको जंगलमा यही माघ 22 गतेदेखि लागेको डढेलो अनियन्त्रित भएपछि निकुञ्जले सर्वपक्षीय सहयोगका लागि अपील गरेको छ। निकुञ्जको नुवाकोट तर्फको आधार इलाकामा फैलिएको डढेलोले हालसम्म करिब 15 हेक्टर वन क्षेत्र सखा पारेको र डढेलो तीव्र रूपमा फैलिरहेको निकुञ्जले जनाएको छ। लाली गुराँस लगायत विविध प्रजातिको वनस्पति भएको 1500 भन्दा बढ़ी हेक्टर वन जंगल आगोको चपेटामा परिसकेको बताउँदै निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्याम कुमार शाहले निकुञ्ज संरक्षणमा तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीको प्रयासले मात्र आगो नियन्त्रण गर्न कठिनाई परेको बताउनुभयो। डढेलो निभाउनका लागि स्थानीय जनसमुदाय, सामाजिक संघ संस्था सहित हेलिकप्टर कम्पनीहरूसँग पनि सहयोग माग गरिएको उहाँले जानकारी दिनुभयो। यो वर्ष हिमपात र पानी नपरेपछि सुक्खा खडेरी बढ़ेको र जंगलमा पात पतिंगर समेत बढ़ेकाले आगो नियन्त्रणका लागि माथिबाट पानी छ्याप्ने भन्दा अन्य विकल्प नभएको हेलिकप्टर व्यवस्थापनका लागि रसुवा तथा नुवाकोटका प्रमुख जिल्लाधिकारी र निकुञ्ज विभागलाई अनुरोध गरिएको निकुञ्जले स्पष्ट पारेको छ। सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियानमा करिब 40% किशोरीले खोप लगाएका छन्। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमका अनुसार खोप सञ्चालन भएको तेस्रो दिन अर्थात माघ 24 गतेसम्म 39.46% किशोरीले खोप लगाएका छन्, जस अनुसार 16,88,768 जना किशोरीले खोप लगाएका हुन्। प्रतिनिधि सभाको आजको बैठकमा विद्युतीय व्यापार विधेयक सम्बन्धी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन पेश भएको छ। बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2081 पेश गर्नुभयो। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको विधान विधेयक 2080 माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो। यसअघि प्रतिनिधि सभा बैठकमा सांसदहरूले स्वर्गदारी गुठी पीड़ितका जायज माग सम्बोधन गर्न संसद मार्फत सरकारको ध्यानाकर्षण गर्नुभएको छ। आजको बैठकको आकस्मिक समयमा सांसद रेखा शर्माले गुठी सम्बन्धी कानून बन्न नसक्दा नागरिक समस्यामा परेको उल्लेख गर्दै माइती घरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीड़ितका माग सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो। सांसद अशोक कुमार चौधरीले स्वर्गद्वारी गुठीका मोही किसानका माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद मेटमणि चौधरीले एक हप्ता भइसक्दा पनि गुठी पीड़ितका कुरा सरकारले नसुनेको र आन्दोलनरत पीड़ित बिरामी पर्न थालेको बताउनुभयो। सांसद नागिना यादवले काठमाण्डु महानगरपालिकाले कबाड़ी व्यवसायीलाई अनावश्यक दुःख दिएको आरोप लगाउनुभयो। कानून बमोजिम दर्ता भएका व्यवसायीको जीवधनको सुरक्षाको समेत उहाँले माग गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल र भारत बीचको प्रगाढ़ सम्बन्धको भरपूर लाभ आईटी क्षेत्र मार्फत लिनुपर्ने बताउनु भएको छ। भारतीय दूतावासले आज आयोजना गरेको सेकेण्ड इण्डिया नेपाल स्टार्ट अफ कनेक्ट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरूङले अहिले सूचना प्रविधिको युग भएकाले दुई देश बीचको सम्बन्ध जोड्ने आधार सूचना प्रविधि नै रहेको बताउनुभयो। गण्डकी प्रदेश सरकार बने यता प्रदेशभित्र 104 सड़क पुल र 84 झोलुङ्गे पुल निर्माण भएका छन्। प्रदेश सरकारको लगानीमा ती पूर्वाधार आयोजना बनेका हुन्। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार सड़क पुल र झोलुङ्गे पुल निर्माण प्रदेश सरकारको प्रमुख कार्यक्रम रहेको छ। हाल 65 सड़क पुल निर्माणाधीन अवस्थामा रहेको र 25 सड़क पुलको विस्तृत आयोजना प्रतिवेदनको तयारीको प्रक्रियामा रहेको मन्त्रालयको योजना अनुगमन मूल्यांकन तथा अन्य पूर्वाधार महाशाखाका प्रमुख डाक्टर महेन्द्र बानियाले जानकारी दिनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको
संचार। अब बाँकी समाचार। जाजरकोटको भेरी नगरपालिका 1 को धल्लामा स्थापित जड़ीबुटी प्रशोधन केन्द्रबाट जड़ीबुटी प्रशोधन शुरू भएको छ। हाल टिमुर प्रशोधन भइरहेको कार्यालय प्रमुख बखत बहादुर साउदले जानकारी दिनुभयो। पहिलो चरणमा सुगन्धवाल, जटामसी र टिमुर संकलन गरेर प्रशोधन गर्ने लक्ष्य रहेको प्रमुख साउदले बताउनुभयो। प्रशोधन केन्द्र स्थापना भएसँगै स्थानीय किसानले उत्पादन गरेका जड़ीबुटीको व्यावसायिक उत्पादन र बजारीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कर्णाली प्रदेशका जिल्लामा उत्पादन हुने रातो च्याउ, अल्लो, टिमुर, कटुकी, सुगन्धवाल, चिरायतो, बोजो, कुरिल्लो, गुच्ची च्याउ, बीसजरा, यार्सा गुम्बा र भृङ्गीराज देशका अन्य स्थानका साथै चीन र भारत निकासी हुँदै आएको छ। हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाईको कूटनीतिक पहल स्वरूप परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले इरानका विदेश मन्त्री सैयद अब्बास अराक्चीसँग फोन वार्ता गर्नुभएको छ। हमासको नियन्त्रणमा रहेका युवा विपिनको रिहाईका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डाक्टर राणाले गए राति इरानी विदेश मन्त्रीसँग कुराकानी गर्नुभएको हो। त्यस अवसरमा विदेश मन्त्री अराक्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले विपिन रिहाईको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिनुभएको परराष्ट्र मन्त्रीको सचिवालयले जानकारी दिएको छ। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा सञ्चालन गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकले कर्णाली प्रदेशमा हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा सञ्चालन गर्ने गरी काम अघि बढ़ाउन सरकारलाई निर्देशन दिएको हो। समितिका सभापति अमर बहादुर थापाले तोकिएको समयमा खेलकुद प्रतियोगिता सञ्चालन गर्नका लागि फास्ट ट्र्याकबाट काम शुरू गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिनुभयो। टर्कीको राजधानी अंकारामा विषाक्त मदिरा सेवनबाट 33 जनाको मृत्यु भएको छ भने अन्य 20 जना अस्पतालमा उपचाररत रहेका छन्। टर्कीमा सरकारले मदिरामा कर बढ़ाएपछि निजी उत्पादन तीव्र रूपमा बढ़ेको छ। राज्य संचालित ऐना दोलु समाचार एजेन्सीका अनुसार घटनामा संलग्न रहेको आशंकामा 33 जनालाई हिरासतमा लिइएको छ। इस्तानबुलमा जनवरीमा विषाक्त रक्सी सेवनका कारण कम्तीमा 38 जनाको मृत्यु भएको थियो। अधिकांश मृत्यु मिथेनोल विषाक्तताको कारणले हुने गर्दछ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रवर्धन गर्ने गरी औद्योगिक नीति ल्याउनु पर्नेमा विराटनगरमा आयोजित एक कार्यक्रममा जोड़ दिइएको छ। कार्यक्रमका वक्ताहरूले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना तथा रोजगारी सृजनामा औद्योगिक नीतिले ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले उद्योगी व्यवसायीको पक्षमा नयाँ औद्योगिक नीति ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा शुक्रबार विराटनगरमा आयोजित औद्योगिक नीति 2081 मस्यौदामाथि सरोकार भएकाहरू बीचको अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले निजी क्षेत्र सहित स्वदेशी कच्चा पदार्थलाई प्रोत्साहन हुने गरी औद्योगिक नीति ल्याउनु पर्नेमा जोड़ दिनुभयो। राज्यलाई भरण पोषणमा सहयोग पुर्याउने तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने औद्योगिक नीति आवश्यक भएको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बताउनुभयो। परासीमा अवस्थित वरूण बेभरेज प्रालीले 11 करोड़ रूपियाँको लागतमा 2 मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन शुरू गरेको छ।
वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
अन्तिम खेलमा नेपाललाई 7 विकेटले हराउँदै थाइल्याण्डले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय T20 श्रृंखलाको उपाधि जितेको छ। ट्रिपल राउण्ड रोबिन पद्धतिमा खेलाइएको श्रृंखलामा नेदरल्याण्डलाई 2 अङ्कले पछि पार्दै थाइल्याण्ड च्याम्पियन बनेको हो। नेपाल विरूद्ध क्लीन स्वीप गरेको थाइल्याण्डले 6 खेलमा 10 अङ्क जोड्यो। नेपालले भने जितविहीन रहँदै श्रृंखलाको अन्त्य गर्यो। शुक्रबार किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको 83 रनको झिनो लक्ष्य थाइल्याण्डले 17 ओभरमा 3 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले 20 ओभरको समाप्तिमा 7 विकेट गुमाउँदै 21 रनको युगफल खडा गरेको हो। यसअघि नेपालले नेदरल्याण्डसँग 20 रन, 15 रन र 10 विकेट तथा थाइल्याण्डसँग 4 विकेट र 5 रनको हार बेहोरेको थियो। यता थाइल्याण्डले नेदरल्याण्डलाई 8 विकेट र 17 रनले हराएको थियो। त्यस्तै थाइल्याण्ड पछिल्लो खेलमा भने नेदरल्याण्डसँग 1 विकेटले पराजित भएको थियो। संकटा फुटबल क्लब विरूद्ध 3-1 गोलको पुनरागमन जित निकाल्दै भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब आहारा र पोखरा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा शुक्रबार सम्पन्न प्री क्वार्टर फाइनलमा थण्डरबोल्टलाई जित दिलाउन फ्याङ्किन क्यू टाला, करण राई र आदर्श तामाङले गोल गरे। संकटाका लागि मनिष पौडेलले गोल गरे। अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक बी डिभिजन लीगको तालिका सार्वजनिक गरेको छ। एन्फा मुख्यालय 7-2 बाटोमा फागुन 25 गतेदेखि शुरू हुने बी डिभिजन लीगको तालिका प्रकाशित गरेको हो। बी डिभिजन लीगमा 14 टिमले प्रतिस्पर्धा गर्दैछन्। बी डिभिजन लीगको उद्घाटन खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ। उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगंज युनाइटेड आम्ने सामने हुनेछन्। उद्घाटन खेल दिउँसो 3:30 बजे हुनेछ। यसै गरी सोही दिन 12:30 बजे झापा फुटबल क्लब र प्यानिङ बोइज युनाइटेड खेल्नेछन्। यो खेल भने एन्फा कम्प्लेक्समा आयोजना हुनेछ। बी डिभिजनको लीग आगामी जेठ 25 गतेसम्म हुनेछ।
वहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा बिहानी पख तराएका भूभागमा हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको छ भने देशका अन्य भूभागको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा साथै प्रदेशका मुख्यमन्त्रीसँग सुशासन सेवा प्रवाह र संघीय सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा छलफल। लाङटाङ राष्ट्रिय निकुञ्जको आधार इलाकामा डडेलो अनियन्त्रित, डडेलो नियन्त्रण गर्न सर्वपक्षीय सहयोगका लागि निकुञ्जको आग्रह। पाठेघरको मुखको क्यान्सर विरूद्धको एसबीबी खोप 40% किशोरीलाई लगाइयो र टर्कीमा विषाक्त मदिरा सेवनका कारण 33 जनाको मृत्यु। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।